नमस्कार, कार्यक्रम आधा आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि आधा घन्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी सुर्खेत जिल्लामा दलित महिलाहरूको अवस्था र स्थानीय तहमा दलित महिलाहरूको सहभागिता भइसकेपछि भएका उपलब्धिका बारेमा दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु विकसँग गरिएको कुराकानी सुन्छौ। उहाँसँग मैले पहिलो जिज्ञासा देशमा आएको परिवर्तन र स्थानीय तहमा महिला सहभागिता भइसकेपछि दलित महिलाहरूमा के परिवर्तन आएको छ भनेर राखेको छु।
पहिले र अहिलेको तुलनामा त परिवर्तन धेरै नै छ, होइन? त्यो हामीले पनि स्वीकार गर्नुपर्ने कुरा हो। हिजो एक प्रकारको राज्य सत्ता थियो, अहिले पछिल्लो चरणमा आएर प्रत्येक प्रदेशमा पनि होइन थुप्रै खाले कार्यक्रमहरू भइरहेछन्। र जुन हाम्रो देशको संविधान 2072 पनि दलितका कुराहरू होइन थुप्रै कुराहरू आएका छन्। परिवर्तन त भएको छ, नभएको होइन, तर तुलनात्मक रूपले जति हुन पर्थ्यो त्यो चाहिँ हुन सकिरहेको हामीले महसुस गरेका छैनौँ अहिलेसम्म पनि।
व्यवहारिक परिवर्तन हुन सकेन,
व्यवहारिक परिवर्तनको पाटो एकदमै कमजोर चाहिँ देखिएको छ। सैद्धान्तिक रूपले एउटा नीति निर्माण गर्ने कुरा होइन, नियम बनाउने कुरा, संविधानमै लेख्ने कुरा एउटा भयो भने व्यवहार त परेको कुरा एकदमै कमजोर छ भन्न सकिन्छ, के मान्यमा पनि भन्न सकिन्छ भने थुप्रै खाले घटनाहरू घटिरहेछन्। हिजै जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन हिजो मात्रै कालीकोटमा एकजना दलित महिलाको हत्या भएको छ, होइन? अब त्यसप्रति पनि सम्पूर्ण दलित सङ्घ संस्था लगायत दलित अधिकार कर्मीहरूको ध्यान आकर्षण भएको छ र त्यसलाई हामीले गम्भीर रूपले लिएका छौँ। अब यसलाई कसरी छानबिन हुन्छ भन्ने कुरामा चाहिँ हामी हेरिरहेका छौँ।
अब हामी जिल्लामा बसेर छलफल गरिरहँदाखेरि र जिल्लाको परिवेश हेर्दा पहिला र अहिलेमा फरक देखिएला, होइन? जस्तो धारा कुवा पँधेरा भने जस्तो अहिले अब धेरै कम भइसक्यो नगरपालिकाभित्र, त्यहाँ गएर पानी बाराबारको स्थिति नहोला, तर गाउँमा गएर हेर्दा, गाउँका समस्याहरू हेर्दा अझै पनि होटलमा चिया खान नदिने कुरा, पानी भर्न नदिने, बाटोमा हिँड्ने कुरा, यिनीहरूमा त अझै पनि समस्या छ।
एकदमै समस्या छ, होइन? अब अलिकति शिक्षित समुदाय जो अलि सहर केन्द्रित छन् र कानुनका कुराहरू बुझेका व्यक्तिहरूमा चाहिँ एकदमै कम छ भन्नपर्छ। भित्र मनमा त हिजोदेखिको एउटा सत्ता सोच छ, त्यसले चाहिँ यो दलितै हो, योसँग यस्तो विभेद गर्नुपर्छ भनेर एउटा पाटो आए पनि फेरि अर्को मनले के भन्छ भने ओहो अहिले चाहिँ कानुन यस्तो बनाएको छ भन्ने कुरा उहाँहरू साक्षात्कार भएकै कारणले गर्दा अलिकति सतर्कता अप्नाउनुहुन्छ भने, अब ग्रामीण क्षेत्रमा कुरा गर्दा त्यहाँ हामी थुप्रै कार्यक्रमहरू पनि सञ्चालन गर्ने गर्छौँ र विभिन्न सङ्घ संस्थाले पनि कार्यक्रमहरू सञ्चालन गरिरहेका हुन्छन्। त्यही क्रममा एउटा सामान्य खाजा खाने बेलामा पनि विभेदको अवस्था हामीले देखिरहेका छौँ। त्यसै गरेर अब नजिकै त सदरमुकाम वरिपरि त नभनौँ, अहिले पनि म एउटा यस्तो तालिममा बसेको छु, त्यहाँ थुप्रै दलित महिलाहरू नै हुनुहुन्छ। उहाँहरूले कतिपय ठाउँमा यस्तो पनि छ कि अहिले पनि गाई भैँसीको दुध दलितलाई नदिने खालको कुराहरू, होइन? धारा पँधेरो कुवामा त असमानता नै छ र सार्वजनिक रूपले गर्ने कार्यक्रमहरू जस्तो विवाहदेखि लिएर थुप्रै पूजा आजाहरूमा पनि नजिकै ओल्लो पल्लो घरको दलितहरूलाई पनि आमन्त्रण नगर्ने खालका कुराहरू र अब जस्तो विवाहहरूमा पनि भोजै गर्दा पनि दुईवटा भोज गर्नुपर्ने दलितको छुट्टै र गैर दलितको छुट्टै, त्यस्तो खाले कुराहरू पनि अहिले पनि व्याप्त छ, होइन?
छिमेकी नै नमानेको भयो, त्यो भयो
छिमेकी नै नमाने, मान्छै नमानेको अवस्था भयो। अझै पनि यिनी चाहिँ अब यस्तै हुन्, यिनीहरूलाई नजिक ल्याउनुहुन्न भन्ने अब त्यस्तो खाले धारणा होला जस्तो लाग्छ।
अब अन्तर्जातीय विवाहका घटनाहरू पनि पहिला धेरै सुनिए बिचमा, होइन? अब अझेल त्यति साह्रो फेरि अन्तर्जातीय विवाह भयो रे भन्ने सुन्नमा आउन्न। बिचका ती घटनाहरूले गर्दा मान्छेहरूले पाठ सिके अथवा भएर अहिले समाजले पचायो, यसको स्थिति चाहिँ के हो?
अब कुनै पनि कुरा सुरुमा प्रयोग गर्दा अथवा अभ्यासमा ल्याउँदा त्यो चाहिँ एकदमै नौलो हुन्छ र सबैजनाको ध्यान आकर्षण पनि हुन्छ कि त्यो कुरामा, होइन? तर अलि पछिल्लो चरणमा आएपछि मान्छे बानी परिसकेको अवस्था हुन्छ त्यस्तो मलाई लाग्छ। अन्तर्जातीय विवाह पहिलाको तुलनामा अहिले नभएको होइन, अहिले पनि बढिरहेछ, भइरहेछ, र मान्छेले पचाउन जानिसकेको अवस्था चाहिँ छ, होइन? त्यो पनि भयो र अर्कोतिर सरकारले पनि कानुन अलिकति दह्रो बनाएको कारणले गर्दा पनि त्यो चाहिँ सकारात्मक पाटो हो मलाई त्यो लाग्छ, होइन? त्यो कारण कारणले गर्दा होला पहिलाको जस्तो बाहिर चाहिँ त्यति धेरै आएको छैन।
जस्तो केही समय अगाडि सुर्खेतमै बड्डीचर कि बाबेचरतिर एउटा घटना भएको थियो होइन, अन्तर्जातीय विवाह गरेकै कारण घर परिवारलाई आएर कुटपिट गरेको घटना, त्यो घटनामा पनि के कानुनी रूपमा दायरामा ल्याएर केही सजाय भयो, यस्तो केही गर्नुभयो यहाँहरूले त्यसमा?
अब सुरुमा चाहिँ अब बस्ती नै विस्थापित हुने खालको एक प्रकारको कुरा थियो होइन, अब पछिल्लो चरणमा आएर त्यसलाई अब समाधानका लागि त्यही त हो नि विभिन्न सङ्घ संस्थाहरू लाग्ने, राजनैतिक दलहरू लाग्ने होइन, र पछिल्लो चरणमा केही सामान्य त्यति धेरै ऊ भन्दा पनि त्यस्तो खाले कुरा भयो जस्तो मलाई लाग्छ।
अब हेर्नु न, एकातिर हामी कानुन बनायो त्यसले गर्दा सघाउ छ, समाजमा कानुनलाई देखेर डराए मान्छे भनेका छौँ होइन, कतिपयलाई त दलितहरूप्रति गरिने विभेदले गर्दा के कारवाही हुन्छ भन्ने कुरा पनि थाहा छैन, कतिले दम्बका कारणले के गर्न सक्छन् र यिनीहरूले भनेर पनि त्यस्तो गरिरहेछन् भने, कतिले राजनीतिक आर्थिक पहुँचका हिसाबले पनि त्यो गरिरहेछन्। यिनी कुराहरू एकातिर भइरहने, अर्कोतिर कानुन बलियो हुने, यो दुइटा बिचको तालमेल त फेरि नमिलिरहे जस्तो देखिन्छ। र यति वर्ष भइसक्यो कानुन बनेको, अहिले पनि हामीले दलितलाई विभेद गरेकै कारण फलानाले यसरी सजाय पायो रे भन्ने समाचार सुन्न पाएको चाहिँ देखिँदैन होइन, यो बिचमा पनि अझै कतै
एकदमै ग्याप छ। यसमा के छ भने, मैले अघि नै पनि भने, कानुन त बन्यो सैद्धान्तिक रूपले बनेको छ, त्यो व्यवहारिक रूपले उतार्न सकिएको छैन। यसमा त अब हामीले एउटा ध्यान आकर्षण गर्ने कुरा मात्रै हो, भर्खरै मात्रै जुन कालीकोटको घटना भएको छ, त्यो मानव अधिकार कर्मी लगायत सम्पूर्ण सङ्घ संस्था, दलित अधिकार कर्मी लगायत राज्य सबैलाई थाहा छ होइन, त्यो जानकारी दिने कुरा हाम्रो तर्फबाट गर्ने कुरा हो होइन, राज्य सत्ताले कसरी त्यसलाई लिन्छ भन्ने कुरा दोस्रो कुरा हो जस्तो मलाई लाग्छ। र कतिपय अवस्थामा ठिकै छ त भइहाल्यो, उसलाई थाहा थिएन, हजुरले भने जस्तै थाहा थिएन, पहिलोचोटि गल्ती गर्यो भनेर ठुलै अपराध गरेको भए पनि सबैजना चारैतिरबाट लागेर ढाकछोप गर्ने त्यस्तो खाले परम्पराले एकदमै प्रशय पाछ। त्यसमा आर्थिक चलखेल हुने, राजनैतिक चलखेल हुने होइन, थुप्रै खाले कुराहरू, जातीय चलखेलै भनौँ होइन, अब दलित त्यसमा पनि अब एकदमै पछाडि पारिएको समुदाय होइन, दलितमा पनि अलि आर्थिक रूपले सशक्त भएको दलित छ भने त्यसले धेरै कानुन बुझेको हुन्छ, शिक्षा हरेक ठाउँमा उसको पहुँच हुन्छ, त्यो कारणले गर्दा उसले अलि न्याय सहज तरिकाले पाउन सक्छ भने, त्यहीभित्र पनि गरिब अशिक्षित अब शिक्षाको स्तर एकदमै कमी भएको ठाउँमा चाहिँ उनीहरूले न्याय नपाउन सक्छन्, र न्याय पाउने ठाउँै थाहा छैन, न्याय पाउनका लागि के गर्नुपर्छ, कानुनमा के छ, हाम्रो संविधानमा के छ भन्ने कुरा नै जानकारी नभएपछि त त्यसले गर्दा पनि समस्याहरू जन्मिन्छन्।
जस्तो अब यहाँहरूले लामो समय भयो सुर्खेतमा बसेर काम गर्नुभएको होइन, दलित महिला सङ्घको हिसाबले काम गर्नुभएको, त्यो हिसाबले हेर्दाखेरि सुर्खेत जिल्लामा अझ भनौँ 9 स्थानीय तहमा महिलाहरू, दलित महिलाहरूको के समस्याहरू छन्?
थुप्रै छन् समस्याहरूकै कुरा गर्ने हो भने त, अब जुनसुकै समस्या, एउटा शारीरिक समस्या हुने भयो होइन, अब शारीरिक रूपले उत्पन्न भएका समस्याहरूलाई समाधान गर्नको लागि त एउटा औषधि उपचारका माध्यमबाट अगाडि बढ्न पर्छ भने, मानसिक आर्थिक राजनैतिक थुप्रै खाले समस्याहरू छन्, र त्यो सँगसँगै ठ्याक्कै जोडेर हेर्दाखेरि दलित महिलाहरूको शिक्षाको पहुँच एकदमै कम छ होइन, बाल विवाह व्याप्त छ, नै उमेरमा विवाह गर्ने, त्यसमा पनि दलितहरूको हकमा बहुविवाहका कुराहरू छन् होइन, तिनी कुराहरू सानै तल्लै लेभलदेखि भनौँ न एउटा जगै सही तरिकाले बस्न सकेन भने माथिसम्म आउने क्रममा चाहिँ थुप्रै खाले बाधा व्यवधानहरू हुन्छन्, धेरै बच्चा जन्माउने, पाठे घर कस्नेदेखि लिएर होइन कुपोषित हुने, खानै पाएन गति लरी, र दलितको बस्ती पनि अब एउटा कृषि उत्पादनसँग जोडिएको क्षेत्रमा कम बसोबास हुनु होइन, त्यो कारणले गर्दा पनि अब सधैँ बाली गरे पर्था, अर्कैसँग मागेर खानुपर्ने, अर्कैको काम गरेर जीविका उपार्जन गर्नपर्ने कारणले गर्दाखेरि पनि समस्याहरू झन्झन बढ्ने, घट्नुपर्नेमा झन्झन बढ्ने क्रम चाहिँ छ, थुप्रै छन् समस्याहरू।
जस्तो विराटनगर नगरपालिकाभित्रै यहाँहरूले कुन कुन ठाउँमा चाहिँ अहिले कार्यक्रम गरिरहनु भएको छ?
हामीले अहिले वीरेन्द्रनगर नगरपालिकाको हाम्रो झुप्रा खोलामा वादी समुदायमा हाम्रो चाहिँ एउटा कार्यक्रम छ, यसमा चाहिँ न्यायमा दलित महिलाको समान पहुँच भन्ने, लगभग अब एक महिनाभित्र त्यो कार्यक्रम सकिँदैछ होइन। त्यसै गरेर समूहहरू त हाम्रो यहाँ चिसापानी वीरेन्द्रनगर 5 पनि एउटा समूह छ, वीरेन्द्रनगर 1 पनि छ, त्यस्तै गरेर वीरेन्द्रनगर 2 पनि छ होइन, त्यति धेरै ठाउँमा चाहिँ छैन। र दलित महिलाका इस्युमा त्यस्ता खाले समस्याहरू त्यस्तो आयो भने हामीले चाहिँ सबै ठाउँमा जिल्लाभरि नै हाम्रो तर्फबाट गर्न सक्ने सहयोग चाहिँ हामीले गरिरहेछौँ।
अब जस्तो यहाँले झुप्रा खोलाको कुरा निकाल्नु भएन, वर्षौँ भइसक्यो त्यहाँ बसेका झुप्रा खोलाका समुदायवादी समुदायहरू जो पहिला बस्नु भएको थियो पुराना समुदाय हुनुहुन्थ्यो त्यहाँ अहिले कतिपय अवस्थामा धेरै कम देख्न पाइन्छ। उहाँहरूको अलिकति आर्थिक हैसियत राम्रो भयो, अलिकति अरू अवस्था सुधार भयो, उहाँहरू त्यो ठाउँ छोडेर यता आइसक्नु भएको छ। त्योभन्दा पछाडि जसको चाहिँ अलिकति हैसियत छैन, जसको आर्थिक अवस्था कमजोर छ, त्यस्ता समुदायहरू त्यहाँ देखिनुहुन्छ। त्यो हेर्दाखेरि त्यो समुदायमा काम गर्ने, त्यो समुदायमा देखिने अलिकति अगुवा भएका पुरुषहरूले नै अलिकति बढी चलखेल गरे, त्यो समुदायलाई माथि उठाउने प्रयास गरेनन् कि जस्तो देखिँदो रहेछ, कसरी हेर्नुहुन्छ यहाँले?
एकदमै तपाईँले भनेको कुरा पुरै नभए पनि केही हदसम्म चाहिँ म सहमत छु। त्यही हो, मान्छेको आर्थिक स्थिति अलिकति माथि उठ्यो, शिक्षाको स्तर माथि उठ्यो भने उसले चाहिँ नयाँ ठाउँ रोज्ने स्वाभाविक कुरा हो, किनभने उसले आफ्नो जीवनशैली अलिकति माथिल्लो लेभलमा सोचिरहेको हुन्छ। र म सँगसँगै मेरो समुदाय पनि छ, हिजो मेरो स्थान त्यही थियो, आज यो समुदायलाई कसरी अगाडि लैजाने भन्ने कुरा चाहिँ नबुझेकै कारणले गर्दा त्यो समस्याहरू निम्तिएको हो। र अघि नै मैले भने सबैभन्दा शिक्षाको कारणले गर्दा पनि त्यो समस्या निम्तिएको छ। त्यहाँको समुदायको कुरा गर्दा विशेष गरेर त्यहाँको आर्थिक सशक्तिकरणकै पाटो भनौँ, त्यो भनेको त्यहाँ भनौँ न खोलाबाट बालुवा नै निकालेर जीविका उपार्जन गर्ने र सजिलो तरिका पनि बनेको छ कि, किनभने बिहानै जुरुक्क उठ्यो, गयो, ल्यायो अनि गाडीले लान्छ, दुई चार पैसा पनि आइहाल्छ होइन। त्यो अब हुन त मैले अब त्यहाँ प्रत्यक्ष रूपमा गएर पनि त्यो कुरा बुझेको कुरा हो, हाम्रो पनि त्यहाँ एउटा समूह पनि छ,
तर आर्थिक रूपले हेर्दाखेरि त उहाँहरूको आर्थिक अवस्था कमजोर चाहिँ देखिँदैन
अहिले। एकदमै मैले त्यहीमा जोड्न लाथेँ, अब हिजोको अवस्था अनुसार अलिक कमजोरै अवस्था थियो जब त्यहाँ उहाँहरूको त्यो एउटा आर्थिक सशक्तिकरणकै पाठो जस्तो भयो त्यो बालुवा निकाल्ने। अब त्यसले गर्दा अगाडि आर्थिक अवस्था खानै नपुग्ने, साँझ बिहान हात जोड्न अर्कैको काम गर्न जानुपर्ने होइन, त्यस्तो चाहिँ देखिँदैन। त्यो हुँदाहुँदै पनि जब हामीले एउटा के सोचिरहेको हुन्छौँ भने समग्रले सोच्ने कुरा पनि आर्थिक सम्पन्नता भयो भने मान्छेको विकास हुन्छ भन्ने सोच्छौँ नि, त्यो चाहिँ कता कता होइन रहेछ जस्तो लाग्छ। त्यो सँगसँगै शिक्षा पनि माथि हुनपर्छ। मैले अघि नै भने त्यो समुदायमा बाल विवाहको कुरा छ होइन, थुप्रै खाले कुराहरू छन् नि त,
स्वास्थ्यको
समस्या छ, त्यो कारणले गर्दा पनि उहाँहरू माथि उठ्न नसकेको, सधैँभरि त्यही बालुवा हुन् तिनै अब ठुलै घर बनाउनु होला बनाउन त, तर हिजोको र आजको अवस्थामा के परिवर्तन भयो भन्दा हिजोभन्दा राम्रो लुगा लगायौँ, हिजोभन्दा मिठो खाना खायौँ भन्ने कुरा त हुने होला, तर त्योभन्दा पनि अन्य कुराहरूमा चाहिँ परिवर्तन भएको कमै देखिन्छ।
जस्तो धेरैले एउटा समुदाय देखाउने बेला कार्यक्रम रहेको कार्यक्रम अथवा गरिरहेको समुदाय त्यहाँ चाहिँ हाम्रो कार्यक्रम छ भनेर एउटा भन्ने बाटोको त्यो ठाउँ जस्तो लाग्छ झुप्रा खोलाको समुदाय होइन, किनभने त्यो समुदाय कहिले तितरबितर हुन्न, त्यहीँ बस्छ, त्यहाँ उहाँहरूको आफ्नो एउटा व्यवसाय छ जसले चाहिँ उहाँहरूले काम गर्न पाउनुहुन्छ, उहाँहरूलाई चाहिँ आर्थिक रूपमा त्यहाँ केही कमी कमजोरी छैनन्, तर त्यो समुदायलाई सशक्त बनाउनका लागि गरिनुपर्ने काम चाहिँ त्यहाँ भएको देखिँदो रहन्छ कि, जस्तो खानेपानीको व्यवस्थापन अहिलेसम्म छैन, उहाँहरूले त्यही खोलाको पानी खानुहुन्छ होइन, शिक्षा उति बेला देखि त्यही पाँच कक्षाको स्कुल हो, अहिलेसम्म त्यही पाँच कक्षा छ, त्यो कहिले बढेकै छैन होइन, त्यहाँ पनि बालबालिकाहरू पढ्न गए जान्छन् नगए खोलामा खेल्छन् भने जस्तो छ होइन। अब स्वास्थ्यको स्थिति हेर्नुहुन्छ भने अहिलेसम्म त्यहाँ स्वास्थ्य संस्था छैन, एउटा सामान्यतया महिलाले गर्भ जाँच गर्न वीरेन्द्रनगर आउनुपर्छ, त्यो 50 रुपियाँ गाडी भाडा तिर्नु पर्यो आउँदा जाँदा, अनि मेडिकलमा तिर्नुपर्ने पैसाको कुरा छ, भनेपछि त्यो समुदायको स्तर त कहिले माथि उठला?
अब त्यहाँ कस्तो देखिन्छ भने स्थायी रूपले कुनै पनि त्यहाँ जस्तो खाने पानीकै कुरा गर्नुभयो नि, त्यहाँ एउटा स्थायी प्रकारको बसोबास भइदिएको भए त्यो गर्न सम्भव हुन्थ्यो होला मलाई चाहिँ त्यो लाग्छ होइन, किनभने त्यो त एउटा अस्थायी बसोबास जस्तै हो, त्यसको लागि राज्यले भनौँ न वादी समुदायलाई सम्पूर्ण दलित समुदाय जो भूमिहीन छन् होइन, तिनीहरूको लागि जसको घर छैन घरविहीन छ तिनीहरूको लागि एकचोटि उनीहरूलाई त्यो सबै व्यवस्था गर्ने भन्ने कुरा छ नि त, जब त्यसले उहाँहरूलाई छुन्छ जुन राज्यको त्यो उसले, त्यसपछि मात्रै केही परिवर्तन होला मलाई त्यस्तो लाग्छ। अब त्यहाँ नै अब प्लस टू गराउने अथवा होइन भनौँ माध्यमिक तहसम्मको शिक्षा दिने अवस्था पनि देखिँदैन, किनभने त्यसको लागि त निश्चित विद्यार्थी सङ्ख्या चाहियो, हरेक कुरा भवनहरू चाहियो, त्यो सानो ठाउँमा पनि त्यो उपलब्ध हुन नसकेर होला, र तपाईँले भने जस्तै स्वास्थ्यको लागि त राख्न चाहिँ सकिन्थ्यो होला होइन, सामान्य शिविरहरू बेला बेलामा गएर सञ्चालन गर्ने, अत्यावश्यक जस्तो महिलाहरूको प्रजनन स्वास्थ्यका कुराहरू, गर्भवती महिलाहरूको चेक जाँचको कुराहरू त गर्न चाहिँ सकिन्थ्यो होला, त्यतातिर चाहिँ ध्यानै नपुगेर होला जस्तो लाग्छ। र हामी जस्ता सङ्घ संस्थाले पनि त्यहाँ गएर दिने भनेको त्यही उहाँहरूलाई अलिकति सशक्त हुनुहोस्, उहाँहरूको क्षमता अभिवृद्धि होस् त्यो नै दिने कुरा हो होइन। अब उहाँहरूको भवन बनाइदिने जग्गाका कुराहरू हरेक कुरा त त्यो राज्यसँग जोडिने कुरा भएर होइन, अब राज्यले पनि कतिलाई त त्यो जग्गा पनि प्रदान गरिसकेको अवस्था छ र फेरि बानी परिरहेको र मान्छेको फेरि पुरानो बसोबासलाई बढी माया गर्ने आधारले पनि बसिरहेको पनि त्यस्तो पनि होला कति अवस्थामा त।
अब राज्यले गर्ने कुराहरू हेर्ने हो भने त अहिले धेरै गर्यो भन्नु पर्यो होइन, जस्तो स्थानीय स्तरमै स्थानीय तहमै महिला सहभागितालाई बढायो, दलित महिलालाई बढायो, सामान्य महिलाहरू सबै महिलाहरूको जनप्रतिनिधिकै रूपमा चाहिँ महिलाहरूको सहभागिता बढाएछ, देशव्यापी रूपमै कति धेरै महिलाहरू सहभागी हुनुहुन्छ त्यो पनि एउटा ठुलो उपलब्धि होला होइन। अहिले त सबै स्थानीय तहमा महिला हुनुहुन्छ, वडामै महिलाहरू हुनुहुन्छ निर्णय गर्ने क्षमतामा, तर त्यो चाहिँ कतिको सक्रिय छ, त्यो नेतृत्व चाहिँ कति चाहिँ उपलब्धिमूलक नेतृत्व छ भन्नेमा चाहिँ अब जानुपर्ने होला।
एकदमै त्यो कुरा चाहिँ हो। अब पहिलो त त्यो ढोका भनौँ न एउटा राज्यको त्यस्तो खाले घरभित्रै भनौँ पस्नै गाह्रो, पहिला त पस्ने प्रयास भएको छ के सुरुवातमा होइन, राज्यले चाहिँ ढोका खोलेको अवस्था छ। कतिपय ठाउँमा गाविस अध्यक्ष नै महिला हुनुभएको छ, कति ठाउँमा औँलामा गर्ने एक दुई ठाउँमा भनौँ न वडा अध्यक्ष नै हुनुभएको होला लगायत, अब धेरै नै छ वडा अध्यक्ष त अलि धेरै नै हुनुहोला, गाविस अध्यक्ष चाहिँ 13 जति हुनुहुन्छ भन्ने मैले अस्ति एउटा तथ्याङ्कमा हेरेको थिएँ। त्यो हिसाबले गर्दा अब प्रवेश त गर्यो, त्यही परिवारको पनि सदस्यमा कुन स्थानमा छ उसको, उसको आवाज कतिको सुनिन्छ होइन, उसले कतिको, कोही त एउटा घरको परिवारकै कुरा गर्दा पनि एउटा चाहिँ अलिकति बढी झगडालु हुन्छ उसले धेरै अधिकार प्राप्त गर्छ भने अर्को एकदमै सिधा त्यही कुरालाई मानेर गइरहने बच्चाले अधिकार कम प्राप्त गर्ने कुरा पनि हुन्छ र जुन दलित महिला र महिला सदस्य जुन जानु भएको छ उहाँहरूले अधिकारका लागि कतिको आवाज उठाउनु भयो होइन, त्यो कुरा चाहिँ प्रमुख हो भन्ने लाग्छ। कतिपय ठाउँमा त मैले सुर्खेत जिल्लाकै सन्दर्भमा धेरैवटा हाम्रो गाउँपालिकाहरूका वडाहरूमा गएर पनि त्यहाँका महिला सदस्यहरूसँग बहस गर्ने क्रममा उहाँहरूले आफैले पनि भन्नुहुन्थ्यो अब हामीलाई चाहिँ त्यही बैठकमा महिनामा एकचोटि बोलाउने गर्नुहुन्छ, कतिपय ठाउँमा खासै अब तपाईँहरूको काम छैन हामीले गरिहाल्छौँ भन्ने खालको कुरा पनि हुन्छ, अनि योजना निर्माणका कुराहरूसम्म हाम्रो पहुँच पुगिरहेको अवस्था छैन, अब फेरि हामीलाई थाहा पनि छैन के हो त्यो कुरा, शिक्षा छैन होइन, अब त्यो कारणले अब पहिलोचोटि घरबाट निस्किया छ, अब त्यसरी गएर अब महिला पुरुष सबै भएको सभाहरूमा बसेर कुनै कार्यक्रमहरू प्रत्यक्ष रूपमा आफूले म अनुभव गरेको पनि त छैन नि, त्यो कारणले गर्दा कतिले त्यस्तो भन्नुभएको छ भने कति चाहिँ एकदमै एक्टिभली लाग्नु भएको पनि छ, एकदम सक्रिय रूपमा लागेर होइन वडा अध्यक्ष भए पनि हजुरले यो यो कुरामा चाहिँ महिलाका लागि यसरी गर्नुपर्छ, हामी त दलित महिलाको तर्फबाट समग्र दलितको तर्फबाट दलित महिलाको प्रतिनिधित्व यो वडामा अथवा यो गाविसमा कति प्रतिशत दलितहरू छन् तिनीहरूले के पाउनु पर्ने हो भनेर कुरा गर्नुहुन्छ भने महिलाहरूले पनि समग्र महिलाको प्रतिनिधित्व गरेर गएको भएर उहाँहरूले पनि कुरा उठाइरहेको चाहिँ हुनुहुन्छ।
भनेपछि सरस्वती हेर्दाखेरि अहिले खालि सहभागिता मात्रै भयो भन्नुभयो, सक्रिय सहभागिता र एकदम सक्रिय नेतृत्व हुन केही समय लाग्छ,
समय चाहिँ लाग्छ, बिस्तारै स्टेप बाई स्टेप अब तहगत रूपले अगाडि बढ्ने कुरा चाहिँ हुन्छ होला, यो चाहिँ सकारात्मक कुरा चाहिँ छ मैले चाहिँ त्यसरी ल्याएको।
कतिपय अवस्थामा त उहाँहरूको घर परिवारमै कति उहाँहरू फुर्सदिलो हुनुहुन्छ, कति उहाँलाई सहयोग छ भन्ने कुरा पनि होला,
एकदमै पारिवारिक रूपले त अहिले उहाँहरूलाई अलिक समस्यै भएको देख्छु मैले, कतिपय अवस्थामा भेट हुन्छ उहाँहरूले भन्नुहुन्छ, कोहीले अब सामान्य भए पनि केही एउटा कार्यक्रम भनौँ न सलै सञ्चालन गरेको अथवा कुनै अब कृषिमै लागेको त्यस्तो अब अहिले त उहाँहरू त एकदमै व्यस्त हुनुपर्छ उता, त्यो कारणले गर्दा आर्थिक सशक्तिकरण अथवा आर्थिक पाटो चाहिँ परिवारसँग अलिकति भनौँ न तालमेल नमिल्दाखेरि समस्या पनि निम्त्याएको छ, अब त उतै बस उतै जा अब यस्तो उसमा लागिहाल्छ थाहा पनि छैन नि परिवारलाई पनि होइन,
त्यस्तो
भूमिका भन्ने नै थाहा नभएको कारणले गर्दा पनि केही त्यस्तो आउँछ, तर सुरु सुरुमा भएको भएर त्यसलाई हामीले त्यति ठुलो रूपले लिनुहुन्न किनभने यस्तो रहेछ नि त एउटा सदस्य भनेको उहाँहरूको त्यो काम गर्ने तौर तरिका र उहाँहरूले पाउने सम्मानका आधारले पनि मान्छेले पछि बिस्तारै बुझ्दै जाने कुरा हो नि होइन, सुरुमा तपाईँ हामी पनि धेरै पुरानो नभए पनि एउटा भनौँ न देखिरहेको अवस्था हो, हाम्रो आमाहरू कति ठाउँमा जानुहुन्थ्यो कहीँ जानुहुन्थेन र हामी अलिअलि बाहिर निस्क्यौँ केही, अहिले त सहर छ हामी हरेक ठाउँमा पुग्न सकिरहेका छौँ, परिवर्तन त भयो नि त होइन, हिजो आमा दिदीहरूको पालामा उहाँहरू विद्यालय नै जानु भएन, छोरीले पढेर के हुन्छ र भन्ने थियो, तर अहिले लगत्तै हाम्रै पालामा आउँदाखेरि पढ्न पर्छ है बराबरको कुरा आएछ नि त होइन। त्यो हिसाबले गर्दा परिवर्तन चाहिँ हुन्छ। अब कुनै पनि कुरा सुरुको अवस्थामा बानी पर्न चाहिँ गाह्रो हुन्छ भन्ने मलाई लाग्छ।
अब जस्तो अहिलेका महिला सदस्य, दलित सदस्य लगायतका सदस्यहरूको ठुलो जिम्मेवारी छ होइन, राज्यले ठुलो जिम्मेवारी दिएको छ, पहिला आउने लक्षित वर्गका लागि आउने बजेटै अहिले काटियो स्थानीय तहमा, तिनै महिलाहरूले आफ्ना समस्या राख्छन् र त्यही ओडागत रूपमा आफ्नो आवश्यकता पहिचान गर्छन् र त्यहीँबाट चाहिँ बजेटहरू बनाउँछन् भनेर ती महिला सदस्यहरूलाई नै राखिएको हो होइन। दलितका समस्या दलित महिलाले उठाउँछन् र समग्र महिलाहरूका समस्या उठाउँछन् भनेर, यदि यी कुराहरू बुझिएन भने जस्तो त्यस्ता मागहरू योजना छनौटमा बस्ती स्तरका योजनाका कुराहरूमा महिलाहरूले राख्न सकेनन्, अहिले पनि होइन फलानुले गरिदिइहाल्नुहुन्छ एकछिन बैठकमा मात्रै आउनुहोस् भन्नुभएको छ भन्ने खालको बुझाइ भयो भने त फेरि हाम्रा वडा हाम्रा गाउँ हाम्रा समुदाय फेरि जहाँको त्यहीँ हुने भयो। त्यो हिसाबले पनि ती महिलाहरूलाई बुझाउन तपाईँहरू जस्तो सङ्घ संस्थाको फेरि भूमिका हुने भयो।
एकदमै यसमा चाहिँ तपाईँले भनेको कुरामा म पनि एकदमै सहमत छु। उहाँहरूलाई अहिले प्रशिक्षणको एकदमै जरुरी छ जस्तो मलाई लाग्छ। अस्ति मात्र हामीले सुर्खेतमा एब्रेन नगर नगर कार्यपालिकाका 16 वडाका दलित महिलाहरूलाई राखेर उहाँहरूका समस्याहरू के छन्, उहाँहरूले कसरी काम गरिरहनु भएको छ, काम गर्ने क्रममा कस्तो खाले बाधा व्यवधानहरू उत्पन्न भएका छन् भन्दा उहाँहरू कतिपय राजनैतिक दलसँग पनि एकदमै भनौँ न जुन पार्टीबाट आइयो अब त्यहाँबाटै सहयोग नभएको कतिले व्यक्त गर्नुभयो भने कतिले सम्बन्धित वडाको वडा अध्यक्षले पनि त्यति धेरै सहयोग नगरेको यस्तो खाले कुराहरू पनि गरिरहनु भएको छ। र महिलाका जुन हिजो राज्यले महिला लक्षित कार्यक्रम अन्तर्गत छुट्याइएको रकम भनेको थियो त्यो बेलामा चाहिँ महिला लक्षित अन्य लक्षित भनेर विविध शीर्षकहरूमा छुट्याउँदै गरेको पैसा चाहिँ अहिले पछिल्लो चरणमा आएर अब चाहिँ त्यस्तो नगर्ने हो कि भन्ने खालको कुरा आएछ। यो कुरामा चाहिँ हामी एकदमै जब महिलाहरूलाई नै पठाइसकेपछि निर्वाचित गरेर पठाइसकेको अवस्थामा फेरि त्यो काटियो भने त उहाँहरूलाई माइनसै गर्ने कुरा हो नि त। उहाँहरूलाई त त्यो हिसाबले पनि उहाँहरूले चाहिँ बुझ्नु भएको छ र त्यसरी चाहिँ अगाडि लागेको हामीले चाहिँ महसुस गरेका छ। एकदमै थाहा पाउनु भएको छ त्यो कुरा।
जस्तो अब सरस्वती हेर्दा अघिल्लो वर्ष जब स्थानीय तह भएको एक वर्ष बितिसकेको छ होइन, त्यो हिसाबले हेर्दा यो एक वर्षमा स्थानीय तहले महिलाका लागि दलितका दलित महिलाका लागि केही उपलब्धि हासिल गर्यो, केही त्यस्तो राम्रो काम गर्यो, यहाँले कसरी हेर्नुभयो त्यसलाई?
अब तथ्याङ्कीय रूपले अब यति उति भन्ने कुरा त भएन, तर हिजोको तुलनामा आज चाहिँ जस्तो महिलाहरूको मुद्दामा भनौँ न केही त्यस्ता खाले समस्याहरू आयो भने अब चाहिँ हाम्रो वडाको वडा महिला सदस्यसँगमा हामीले यो कुरा लैजानुपर्छ होइन, दलितकै कुरा उठ्यो भने पनि दलित महिलासँगै जानुपर्छ भन्ने खाले एक खालको धारणा चाहिँ जनतामा बसिरहेको अवस्था छ। र ओडाका योजनाहरू छनौट गर्ने क्रममा पनि त्यहाँ जस्तो 5 प्रतिनिधिहरू त भेग क्षेत्र एउटा भनौँ न समुदायका आधारमा फरक फरक पृष्ठभूमिबाट आएको भएर पनि उहाँहरूले काम गर्ने क्रममा पनि त्यो अनुसार तालमेल मिलाएर गरिरहेको देखिन्छ। र त्यो सँगसँगै जनताले पनि महसुस गरेका छन्, हिजो त भनौँ न धन्नै 19-20 वर्षसम्म त जनप्रतिनिधिविहीन होइन एउटा नेतृत्वविहीन भएको अवस्था हो, त्यो बेलामा चाहिँ कर्मचारीहरूले नै सबै तालमेल मिलाउनु पर्ने भएर यो एक वर्ष अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामै बित्यो हो। तर अब चाहिँ अलिकति त्यो चाहिँ एउटा वडादेखि लिएर भनौँ न सबै स्थानीय तहहरूमा एउटा अभिभावक प्राप्त गरेको जनताले महसुस चाहिँ गरिरहेछन् अलि पछिल्लो चरणमा।
महिलाहरूले यो एक वर्षमा महिलाहरूका लागि केही त्यस्ता कार्यक्रमहरू उपलब्धिमूलक कार्यक्रमहरू गर्यो नगरपालिकाले, त्यस्तो केही पाउनु भयो?
अब नगरपालिकाले नै जस्तो अब 2-3 घोषणा गरेका छ होइन, त्यो तपाईँ हामी सबैजनालाई थाहा भएकै कुरा हो। जस्तो छोरी जस्तो पछिल्लो चरणमा आएर अब एउटा गर्भ धारण गर्यो एउटा महिलाले, छोरा छ कि छोरी छ भनेर पहिला चाहिँ त्यसको चाहिँ चेक गर्ने अनि छोरी छ भने फाल्ने छोरा छ भने राख्ने, जुन हिजोदेखिकै छोरालाई एउटा सुपर पावर होइन त्यस्तो शक्तिको रूपमा हेर्ने समुदाय भएको कारणले गर्दा पनि त्यसलाई कसरी समायोजन गर्न सकिन्छ त? हिजोको अवस्थामा महिलाको सङ्ख्या बढी थियो, अहिले पछिल्लो चरणमा आएर फेरि पुरुषको सङ्ख्या बढी हुने, जुन एउटा समान रूपले एउटा हुन पर्थ्यो नि होइन, जनसङ्ख्याको आधारले पनि महिला पुरुष समान भयो भने त्यहाँ त्यो अनुसारको विकास गर्न सकिन्छ नि। अब त्यसैको आधारमा होला जस्तो मलाई लाग्छ, अहिले नगरपालिकाले हाम्रो इब्रेन नगर नगरपालिकाले छोरी जन्मेपछि छोरीको जन्म दर्ता गराउने र 1,000 चाहिँ ब्याङ्क खाता खोलिदिने कुरा गरिरहेछ, र गर्भवती महिलाको पनि एकचोटिको लागि चेक जाँच भिडियो एक्सरे निशुल्कको कुराहरू गरेका छ होइन, त्यस्तै सुरक्षित मातृत्वको कुराहरू लगायतका महिलाका पनि विभिन्न आय आर्जनका क्षेत्रहरूमा थुप्रै खाले कुराहरू अगाडि बढाएको छ। र त्यो सँगसँगै अहिले चाहिँ यो न्यायिक समितिमा पनि उपमेयर आफै हुने भए भएर पनि हिजोदेखि एउटा सामान्य कुरालाई पनि कहाँ यो अदालतै जान पर्ने हो कि सामान्य ती गाउँघरमै मिलाउनु पर्ने हो कि नथा पाएर एउटा अलिकति बाठो टाठो मान्छेले ल 50,000 लाग्छ तिम्रो त मुद्दा मिलाउन भन्थ्यो, बिचरा सामान्य केस छ, अनि त्यसरी पनि ऊ गरिरहेकोबाट अलिकति त्यो चाहिँ सहज राहत चाहिँ भएको छ। अब त्यहाँ गयो भने त निशुल्कको कुरा हुन्छ कानुनी, अथवा अगाडि नै बढ्ने पर्ने भयो भने पनि त्यो अनुसारको पाटोबाट अगाडि बढिने भए भएर यिनी कुराहरू चाहिँ अहिले अब विकासका भन्ने हो भने त विकासका थुप्रै कुराहरू भोलि आउला न, आज पनि कतिपय महिलाका तालिम प्रशिक्षण क्षमता अभिवृद्धि हामी सधैँ भनिरहेछौँ, त्यो त भइरहेछन् र हुने पनि छन्, तर प्रत्यक्ष रूपमा देखिने खालका कुराहरू चाहिँ हामीले यो महसुस गरेका छौँ।
जस्तो अब आउने बजेट जो स्थानीय तहमा बजेटहरू आइरहेछन् र स्थानीय तहमा महिलाहरूका लागि कार्यक्रमहरू पनि जुन तय हुन्छन् ती कार्यक्रमहरूलाई हामीले अब विकास निर्माणको काममा खर्चिएका पहिला पहिलाका उदाहरण होइन र अन्य चेतनामूलक कार्यक्रम भन्ने एक दुई दिनका गोष्ठी तालिम सञ्चालन गरेर सकिने कार्यक्रमहरू जस्ता कुराहरूमा अलिकति सचेत भएर अब महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन रोजगारीमूलक काममा लगाउनका लागि चाहिँ हामी सबैको अब भूमिका हुनुपर्ने हो
एकदमै त्यो चाहिँ हो। हिजो चाहिँ फेरि कस्तो छ भने हामीले क्षमता अभिवृद्धिको कुरालाई पनि सधैँभरि निरन्तरता दिनपर्छ मलाई चाहिँ त्यस्तो लाग्छ, किनभने कतिपय कानुनी
कुन पाटोमा कुन क्षमता अभिवृद्धि भन्ने कुरा चाहिँ
त्यसलाई चाहिँ छुट्याउन जरुरी छ। अब एउटैलाई 10 तालिम दिइरहेछ समूह भनिएको छ, उसलाई पनि त्यसले दिएछ, अर्कोलाई पनि होइन, फेरि अर्कोले पनि उसैलाई दिएछ, त्यो भन्दा पनि यही भनौँ न हाम्रो यहीँ वीरेन्द्रनगरकै कुरा गर्दा पनि यहीँ सदरमुकाम नजिकै पनि कतिपय महिलाहरूले पहिलोचोटि पनि एउटा सामान्य तालिममा पनि नबसे भनौँ प्रशिक्षणमा पनि नबसेको अवस्था चाहिँ छ कि होइन, त्यो चाहिँ कुन समुदायलाई दिने हो त, कसलाई आवश्यकता छ महसुस कसलाई गराउन होइन, त्यो पहिचान गर्न पर्यो, पहिला पहिचान गरेर त्यसलाई चाहिँ दिनपर्छ। र अर्को कुरा के हो भने हिजो पनि आर्थिक सशक्तिकरणका काम नभएका त होइन नि त, कुखुरा पालन बाख्रा पालन सिलाइ कटाई बङ्गुर पालन दिन त दियो तर त्यो दिगो हुन सकेन के, र त्यसमा पनि दलित समुदायकै कुरा गर्दा त साँझ बिहान हात जोड्नका लागि हातमुख जोड्नका लागि कि कसै घरमा के अरे ऊ गर्न पर्यो भनौँ न घर बनाउने ठाउँमा एउटा लेबरको काम गर्न पर्यो कि कसै घरमा गएर भाँडा मान्न पर्यो कसैको खेती किसानी गर्न पर्यो, अनि त्यो गरेर मात्रै उसले 2-3 जना 4-5 जनाको परिवार हुन्छ पाल्न पर्ने अवस्था छ। अब त्यही सपोज त्यही महिलालाई हामीले कुनै आय आर्जनको कार्यक्रममा उसलाई आर्थिक सशक्ति करणको पाटो उसको चाहिँ एकदमै बलियो बनाएर अगाडि बढाउनको लागि त चान्चुने रकम र चान्चुने कार्यक्रमले हुन्छ मलाई त्यस्तो लाग्दैन। अब वीरेन्द्रनगर नगर कार्यपालिका भित्र कतिजनालाई दिने हो त, एउटा प्याकेजै बनाउनु पर्यो नि त, एकदम योजना पनि ठुलो चाहियो र त्यो चाहिँ ऊ कति वर्षभित्र सशक्त हुने हो त होइन, र
त्यसपछि
जस्तो अब दिन छ भने पनि दुईटा एउटा बाख्रा दिएर भएन नि, दुईटा बाख्रा दियो स्कुलमा बच्चा पढ्छ त्यो बच्चाले बाख्रा हेर्न पर्यो उसको स्कुल पनि हरायो अनि आमाले फेरि अर्का काम गर्न पर्यो पेट त भर्नै पर्यो नि त, फेरि यदि दिने नै हो भने पनि अनुदानका रूपमा दिने हो कम ब्याजमा ऋण स्वरूपै दिने हो के हो त त्यो नीति बनाएर एउटालाई कम्ती 10-15 बाख्रा दिनु पर्यो नि त 6 महिनापछि उत्पादन दिन सक्छ उसले अर्का किन काम गर्न जान्छ त, त्यो ऊ बसुन्जेल पनि उसलाई खाने दिनुपर्छ के, म चाहिँ त्यो भन्छु बरु एउटैलाई दिउँ दुईटालाई दिउँ ल यो वर्ष 10 जनालाई गरौँ त होइन, र त्यो गर्यो भने फलान ठाउँमा यस्तो गरेका थियौँ उसको त जीवन बन्यो उसले उसको पछाडिको पीडित त सुध्रियो नि त, त्यो छैन तँलाई दुइटा बाख्रा अनि त्यहाँबाट दिदी बहिनी कार्यक्रम के पैँचो कार्यक्रम भन्यो गर्दा गर्दै त्योमा पर्ने फेरि मध्यम वर्ग हो हेर्नुहोस्,
अनि त्यही बाख्राको तिर्नलाई अन्तबाट ऋण
ल्यायो फेरि देखायो बाख्रा एकछिन फोटो खिच्यो हाल्यो बिजोगको अवस्था छ, त्यही भएर थोरै गरौँ तर त्यो के हुनु पर्यो त दिगो हुनु पर्यो उसको जीवन स्तर सुधार हुन पर्यो, त्यो कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्छ मलाई त्यस्तो लाग्छ।
धन्यवाद, उहाँ हुनुहुन्थ्यो दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु बिक। दलित महिलाहरूमा आएको परिवर्तन र उनीहरूका लागि सञ्चालन गर्नुपर्ने कामका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधा आकाशको समय यही सकिएको छ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो, के सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम आधा आकाश, रेडियो भेरी एफएम 98.6 102.7 MHz, वीरेन्द्रनगर सुर्खेत। हस्त आजका लागि कार्यक्रम यति नै, अर्को अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।